أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم واذكر في الكتاب ابراهيم يعني اس کتاب میں مطلب یہ ہے کہ قرآن میں ابراہیم علیہ السلام کا ذکر کرو تو یہاں ایک بات یہ نوٹ کرنا ہے کہ ابراہیم علیہ السلام اتنے بڑے رسول نبی تھے ان کے والد بت پرست تھے بت بناتے تھے بلکہ بعض روایتوں میں یہ آیا اور نوح علیہ السلام اتنے بڑے نبی اور رسول تھے اور ان کا بیٹا جو ہے کافر تھا لوط علیہ السلام نبی رسول تھے اور پھر ان کی بیوی جو ہے کافر تھی قرآن میں ذکر اس کا آ گیا ہے تو یہاں ایک بات معلوم ہوتی کہ باپ بیٹا بیوی شوہر یہ رشتوں سے توفیق کا کوئی تعلق نہیں ہے جیسا ہمارے پاس جو ہے بھائی وہ باپ کا انتقال ہوا بیٹا چارج لے لیا بیٹا کا انتقال ہوا اس کا پوترا چارج لے لیا ان کا بچہ چارج لے لیا تو یہ ضروری نہیں ہے کہ وہ پردادا میں جو بات تھی وہ پڑ پوترے میں وہ بات آئے قرآن سے یہ بات ثابت ہے کہ رشتوں سے کوئی بات ہونے کی نہیں ہے یوسف علیہ السلام کے بھائی جو تھے شروع میں یوسف علیہ السلام نبی تھے رسول تھے اور ان کے بھائی جو ہے اس طریقے کے معصوم بچے کو جو ہے بولی میں چھوڑ دیے آپ میں نہیں سوچ سکتے ایسی بات اتنے دل کے سخت تھے تو یہاں قرآن کا جو میسج ہے وہ یہ سمجھنا ہے کہ رشتوں سے کچھ ہونے کا نہیں ہے کسی کا بیٹا ہونا یا کسی کا باپ ہونا یا کسی کا شوہر ہونا اس سے کوئی فرق نہیں ہوتا فرعون کی بیوی کو جنت کی بشارت دی گئی تو یہاں جو ہے کچھ رسولوں کی بات آ رہی ہے تو پہلے یہی ہمارے ذہن میں رہنا چاہیے کہ اس کے کتاب میں ابراہیم علیہ السلام کا ذکر کرو یعنی قرآن میں ذکر کرو انہ کانا صدیقا نبیا بے شک وہ صدیق تھے سچے تھے نبی تھے تو صدیق تو سچ بولنے والا صدیق دوست کو بھی بولتے ہیں وہی مادہ رہتا اور نبا نبی جو ہوتا وہ نیوز دیتا سورہ نبا ہے ہمارے پاس 78 چیپٹر آخری پارا جہاں شروع ہوتا تو نیوز دینے والا رسول کون ہوتا جس کو کچھ دے کے بھیجا گیا بے مرسل ارسل علیہم طیرن ابابیل ہم نے جو ہے وہ پرندوں کے جھنڈ کے جھنڈ ان کے پاس بھیجے کچھ دے کے بھیجے جانے والا رسول ہوتا اور ظاہر نبی بھی خبر دے کے بھیجا جاتا ہے تو نبی جو ہے خبر دیتا تو یہ سچے تھے رسول تھے یعنی سچے رسول تھے سچی خبر دینے والے رسول تھے یہ تمام معنی جو ہے اس سے نکل جاتے ہیں اس خانہ لی ابھی ہی یا ابتی لما تعبدو ما لا یسمعو ولا یبصرو ولا یغنی عنک شیء جب انہوں نے اپنے والد سے جو بت پرست تھے ان سے پوچھا کہ اے میرے والد آپ ایسے کی غلامی کیوں کرتے ہو ایسے کی پرستش پوجا یا ورشپ کیوں کرتے ہو جو نہ کچھ سنتا ہے نہ دیکھتا ہے نہ آپ کے کسی کام آ سکتا ہے کسی چیز میں جیسا بار بار مثال دیتا ہوں کہ میں ایک کھمبے کے سامنے کھڑے رہے کہ اگر شام تک دعا مانگوں یا 20 سال تک دعا مانگوں تو وہ کھمبا سن ہی نہیں رہا ہے دیکھ ہی نہیں رہا ہے کوئی کام کا نہیں ہے میرے کوئی کام آنے والا نہیں ہے تو کیا فرق ہوتا تو ایک لاجک ہے ایک آرگیومنٹ ہے جو ابراہیم علیہ السلام پیش کریں کہ بھئی ذرا بعض وقت غور کرانے لگائے تو بات سمجھ میں آتی کہ بھئی اسی لیے ابراہیم علیہ السلام دوسرے مقام پہ بات آئی کہ انہوں نے بتوں کو توڑ دیا کلاڑی بڑے بت کے ہاتھ میں دے دی آئے ان سے خود پوچھا بولے بھائی وہ بڑا بت تو بولے وہ کیسا توڑ سکتا پوچھو ان لوگوں سے تو بولے یہ بات نہیں کرتے تو پھر جو بات نہیں کرتا جو توڑ نہیں سکتا تو پھر اس کی تم لوگ پرستش کرتے ہو عبادت کرتے ہو تو یہ لاجک جو ہے سامنے پیش کی جا رہی ہے تو یہاں ہم کو درس قرآن کا مطلب یہ رہتا کہ ہر سٹیپ پہ ہر آیت میں سبق نکالنے کی کوشش کرنا کہ ہم ایسے چیزوں کو پکار رہے ہیں جو سن رہے نہیں دیکھ رہے نہیں کچھ کام نہیں آتے جا کے کھڑے رہ کے پکار رہے بلا وجہ کی تو یہ بات ہمارے ذہن میں جو ہے کلیئر ہو جانا ہے ان واقعات سے یا ابتی انی خد جانی من العلم ما لم یاتک کہ اے میرے والد میرے پاس ایک ایسا علم آیا ہے جو آپ کے پاس نہیں آیا وہی کا علم ہے دیکھیے علم دو قسم کا ہے ایک تو اپنی کوشش سے علم حاصل کرتے وہ بھی اللہ تعالیٰ کا دیا ہوا ہو تو اللہ یحییتونا بشیء من علم الا بما شاء تم کو علم حاصل ہی نہیں کر سکتے سوائے اس کے کہ جو اللہ تعالیٰ چاہے تو سائنٹیفک علم ہے اکنامکس کامرس پولیٹیکل سائنس یہ بھی اللہ تعالیٰ کا دیا ہوا ہے لیکن یہ بغیر کوشش کے ڈائریکٹ وحی کے ذریعے دیا گیا ہے تو والد سے بول رہے ہیں کہ وہ آپ کا جو علم ہے یہ چیزوں کا آپ مجھے ایک خاص طور پہ خاص وحی کا علم جو ہے دیا گیا جو آپ تک نہیں پہنچا ہے فتبعانی اہدی کا صراطا سویا تو آپ میری اتباع کیجئے प्रैक्टिकली फॉलो कीजिए, पैरवी कीजिए, मैं आपको ऐसा रास्ता बताऊंगा जो बैलेंस्ड है, बिल्कुल सीधा रास्ता है, जन्नत का रास्ता। तो अब यहां मालूम हुआ कि नबी का पैगाम बुजुर्गों के लिए भी है, हालांकि वालिद का रिश्ता है, वालिद को तबलीग कर रहे हैं, मगर एक तरीका होता है। आगे देखेंगे, आपके बदतमीजी नहीं है कहीं भी, इब्राहिम अलैहिस्सलाम की तबलीग में बदतमीजी नहीं है, बड़ा अदब लिहाज, वालिद का लिहाज करते हुए वो उनको जो है दावत दे रहे हैं कि आप मेरी इत्तेबा कीजिए, मेरी पैरवी कीजिए। तो मतलब ये हुआ कि सही रास्ते में छोटों की पैरवी करना भी जायज है। या बच्चों को बोलते थे, परसों के बच्चे आप आके मेरे को समझा रहे थे, अगर बच्चा समझ गया है तो भाई दादा जान नहीं समझे, दिन को कुरान पढ़े नहीं, कभी हाथ ही नहीं लगाए, उनको तो नाज है वो कपड़े का जिसमें जो है वो कुरान लपटा हुआ है, क्या रेशम है मियां, तीन जनरेशन गुजर गए वो कपड़ा फटा नहीं, बोले कभी खोल के नहीं देखे। तो अगर कोई बच्चा जो है समझा रहा है, दीन के कामों में निकला है, समझ के आके जो है समझा रहा है, तो यहां ये बात मालूम होती है कि बड़ों को भी हमको समझाना चाहिए, और समझाने का जो है बहुत तहजीब और तमीज का तरीका होता है। याबती ला ताबुदुस शैतान, ताबुदिस शैतान, ऐ मेरे वालिद आप शैतान की गुलामी मत कीजिए। देखिए ताबुदु अब का ज्यादा माने गुलाम के आते हैं, हम परस्तिश के ले लेते हैं, वो परस्तिश भी गुलामी है, वर्शिप भी गुलामी है, पूजा भी गुलामी है, मगर गुलामी का एक पार्ट है। असल माने अब्द के जो आते हैं वो गुलामी के आते हैं। तो ऐ मेरे वालिद शैतान की गुलामी मत कीजिए, ये तीन अल्फाज में, चार अल्फाज में आपको बात समझना है कि शैतान की गुलामी क्या है। शैतान के वसवसों की पैरवी करना शैतान की गुलामी है। शैतान वसवसे डालता, मिसाल से समझना है, कोई बच्ची जा रही है, शैतान वसवसे डाला, देख तो पहली नजर तो माफ है, मगर आप मुसलसिल घूर रहे तो फिर वो शैतान के वसवसे की गुलामी कर रहे हैं आप, तो फौरन चेक कर लिया अपने आप को पहले, नाउज़ु बिल्लाह। तो शैतान के वसवसों से बचने के लिए कुरान और हदीस का इल्म होना जरूरी है। आपको मालूम ही क्या है, क्या सही है और क्या गलत है, आप गलत चीज को सही समझ के करते चले जा रहे हैं, पूरी जिंदगी गुजर गई गलत चीज को सही समझ के करते चले जा रहे हैं। तो वो बोल रहे हैं कि आप शैतान की गुलामी मत कीजिए, इन्ना शैतान काना ले रहमानी आसिया, और बेशक ये शैतान जो था रहमान, अल्लाह ताला जो फायदा पहुंचाने की सिफत है उनमें, उनका असिया यानी नाफरमान था। जब आदम अलैहिस्सलाम के सामने सूरह बकरा की 24वीं आयत है, जब आदम अलैहिस्सलाम के सामने झुकने का इसको हुक्म हुआ तो वो नहीं झुका, ये तो नाफरमान है रहमान का। अब एक चीज नोट कीजिए, इस सूरत में लफ्ज रहमान मैक्सिमम टाइम्स आया है, लफ्ज रहमान कुरान में 57 टाइम्स आया है, उसमें से 16 टाइम्स इस सूरत में लफ्ज रहमान आया है, और बेमानी नहीं है। कहने की बात यह है कि शैतान कौन है, रहमान जो फायदा पहुंचाने वाला है उसकी खिलाफ वर्जी करा तो है ये, अच्छी तरीके से समझिए, फायदा पहुंचाने वाले की खिलाफ वर्जी करने वाला कितना नहीं खराब खराब शख्सियत है उसकी। तो रहमान कौन होता है, मैं बार बार समझा रहा हूं बिस्मिल्लाह रहमान रहीम के भी हमेशा तर्जुमा करके, कि रहमान आप बोल दिए रहमान रहम करने वाला, इस तरीके से मेहरबान बोले, मेहरबान के भी माने नहीं मालूम, रहमान के भी माने नहीं मालूम। तो कुरान में रे है मीम का अगर पूरा रूट लेके आप बैठे, और रहमान रहीम ये तमाम अल्फाज जो आए वो पूरा टटोल के देखे, तो रे है मीम के मादे में फायदा पहुंचाने के माने आते, माँ का रहम भी इसी से आता, अरहाम भी इसी से आते, रहम की प्लूरल, और फिर रिश्तेदारों की भी बात आती, खूनी रिश्ते, उनको फायदा पहुंचाना है। तो ये शैतान ऐसी जात है जो फायदा पहुंचाने वाले अल्लाह यानी रहमान की नाफरमानी करा हुआ है, उसकी पैरवी करना। तो अब यहां देखिए एक हदीस से, यानी हदीस कुरान को किस तरीके से इंटरप्रेट करती है, बगैर हदीस के कुरान समझना बाद मुकामात में तो बिल्कुल इम्पॉसिबल हो जाता। एक हदीस है, उसका मफहूम यह है कि वसवसों पर पकड़ नहीं होगी, उसका जो मफहूम है वसवसों पे पकड़ नहीं होगी, हाँ वसवसों पे अमल करने से पकड़ होगी। एक वसवसा आया, भाई और बच्ची जा रही, देखो आप नहीं देखे, आप बोले लाहल वाला खुआत है अल्लाह, आप नहीं देखे, आप वसवसे में नहीं आए। अब बोले कोई भी नहीं देख रहा, भाई आजकल सब लोग शराब पी रहे, थोड़ी पी लो क्या जाता, कोई आपको ऑफर करे, शैतान बोला पी के देख कैसा रहता, आदम अलैहिस्सलाम के साथ यही तो हुआ, फल खा के देखो क्या होता। बोले आप बोले नहीं ये शैतान का वसवसा है, आप फौरन जो है हट गए। तो वसवसे पे जब तक अमल नहीं होता पकड़ नहीं होती। वसवसे माफ है क्योंकि ये शैतान की तरफ से है। याबती इन्नी अखाफ वही यमस्सका अज़ाबु मिनर रहमानी फतकूना लिशैतानी वलिया। ये आयत बड़े समझने की है कि ऐ मेरे वालिद मुझे डर है कि आपको रहमान की तरफ से यानी फायदा पहुंचाने वाला फायदा पहुंचाने के बजाय आपको अजाब पहुंचाएगा कि जिसके नतीजे में आप शैतान के दोस्त हो जाएंगे। ये बड़ा समझने का है। कहने शैतान के दोस्त होने का मतलब क्या हुआ, दोस्त की बात टालते नहीं, वसवसों पे अमल करते। तो अगर रहमान जिनका काम फायदा पहुंचाने का है, ऐसी जात फायदा पहुंचाने के बजाय आपको ऐसे नुकसान में डाल दे कि आप शैतान के दोस्त बन जाए, शैतान आपका दोस्त बन जाए, तो आप शैतान की बात सुनने लगे। तो क्या हुआ, यानी ये शैतान की बात सुनना खुद अजाब है। देखिए गुनाह में मुब्तला होना, गुनाह में पड़ जाना खुद अजाब है, क्योंकि उसकी सजा दोजख है। ये बात हमारे जहन में रहना है कि भाई किसी को शैतान उकसा के शराब पिला दिया, अब शराब की सजा है यानी तोबा मिलेगी, तो अगर तोबा कर लिया तो बात अलग है, यानी तोबा मिलेगी। तो अगर कोई गुनाह कर रहा है तो अजाब में खुद ही मुब्तला हो रहा है। अब आगे बात आ रही है कि अल्लाह ताला खुद उकसाते हैं इन लोगों को, तो जो है ऐसा मत करो कि ऐसा ना हो कि अल्लाह ताला की तरफ से जो रहमान है फायदा पहुंचाने वाले हैं आपको अजाब पहुंचे। किस किस्म का अजाब पहुंचे कि आप शैतान के दोस्त हो जाएं, उसके वसवसों पे अमल करें। खाला आ रागिबू अंता अन आलिहती या इब्राहिम, आपने कहा कि ए इब्राहिम तुम जो है यानी हम मेरे जो इलाह है मेरे खुदा है उनको नापसंद करते हो। देखिए रगबत पसंदीदगी के वास्ते बोलते हैं, लेकिन अन के साथ जब रगबत आती तो नापसंदीदगी के माने में आते, यानी यू डू नॉट लाइक, यानी तुम मेरे खुदाओं को पसंद नहीं करते। भाई मैं जो बुतों को जो है खुदा मानता हूं उन खुदाओं को पसंद नहीं करते। लल लम तंती ही अर्जु मन्न का वह जुर्नी मलिया, और अगर तुम ये बुतों से दुश्मनी करने की बात न छोड़ो तो मैं तुमको पत्थर मार के खत्म कर दूंगा। तो तुम वहजुर परमानेंटली चले जाओ मलिया, बहुत देर के लिए यानी परमानेंटली मेरे पास से निकल। देखिए हिजरत और सफर में फर्क ये रहता, भाई आप कहीं बंबई गए वापस आ गए, आप अमेरिका गए जॉब मिल गया हिजरत कर गए सेटल हो गया, आपको कभी यहाँ विजिट के लिए आ गए और बातें, लेकिन आपका मुकाम अमेरिका हो गया। मक्के मौजमा से लोग निकले मदीने मुनव्वरा गए, मदीने मुनव्वरा में सेटल हो गए, उसको हिजरत बोलते परमानेंटली। तो यहां उनके वालिद इब्राहिम अलैहिस्सलाम के बोल रहे हैं कि जो है मैं या तो तुझे पत्थर मार मार के खत्म कर दूंगा या फिर मेरे पास से परमानेंटली हमेशा के लिए निकल जा। अब आप देखिए यहां एक बड़ा जबरदस्त पॉइंट आ रहा है, हालांकि ये वाकयात हैं, हम इसमें पॉइंट ढूंढने की कोशिश नहीं करते। यहां पॉइंट ये आ रहा कि इब्राहिम अलैहिस्सलाम के वालिद का कुफर भी उतना ही तगड़ा था जितना इब्राहिम अलैहिस्सलाम का ईमान तगड़ा था। बाज़ख़त ख्याल आता कि अभी रास्ते में कुछ बात हो रही थी, भाई इतने बड़े साइंटिस्ट हैं सारी दुनिया देखते हैं, ये अल्लाह पे ईमान क्यों नहीं लाते। तो यहां इतनी सी बात है, ये बात समझ में आ रही कि पत्थर के लिए तैयार है और बेटे को निकालने के लिए तैयार है, तो इनका कुफर भी जो है उतना ही शिद्दत का है जितना हमारा ईमान है। कोई एक साहब थे पहचानत के बेचारे, उनको परमिशन नहीं मिला हो कहीं एजुकेशनल सोसाइटी इस्लामिक एजुकेशनल सोसाइटी की कोई कॉन्फ्रेंस थी तो रुख्सत नहीं मिली, तो आके मेरे सामने औटने रहने लगे। साहब ये लोग समझते ही नहीं कितनी अहम बात है। बोला साहब हमारे मुसलमान नहीं समझते तो गैर मुस्लिम क्या समझेंगे कि दीन की बात कितनी अहम होती है, इसको सुनने जाना है बोलने जाना है। बस तो यहाँ ये समझना है, ये हमारे माहौल में भी ये बात समझना है, जितना शिद्दत का आपका ईमान है उतनी ही शिद्दत का दूसरों का शिर्क है कुफर है निफाक है। तो तबलीग के वक्त ये बात जहन में रखना है। ऐसा नहीं है कि आप बोले और वो फौरन जो है पहुंच गए आ गए, ऐसी बात नहीं है। تو کفر بھی جو ہے اسی اتنی شدت کا ہوتا. اب ابراہیم علیہ السلام کا طریقہ دیکھیے کہ اپنے والد بزرگ ہیں, ان کے والد ہیں, خالہ سلام علیک, انہوں نے کہا کہ آپ کے سلامتی ہو. دیکھیں سلام علیک, سلام علیکم کا مطلب یہ رہتا کہ آپ سب پہ سلامتی ہو, یعنی پیس بی آن یو, یعنی کچھ لڑائی جھگڑا کرنے کے بجائے اس الٹا انہوں نے دعا دی کہ آپ پہ سلامتی ہو, پیس ہو. استغفرو لکا ربی, اور میں جو ہے اپنے پالنے والے مالک سے آپ کے گناہوں کی سزا سے بچاؤ کی دعا مانگوں گا. یہ جو آپ بت پرستی میں مبتلا ہو گئے ہیں, میں دعا وعدہ کر لیے. تو دوسری جگہ کے دو تین مقامات پہ بات آئی ہے کہ مشرکوں کے لیے دعائیں مغفرت نہیں کرنا ہے, یہ حکم ہے مشرکوں کے لیے دعائیں مغفرت نہیں کرنا ہے. وہاں ایکسیپشن بتایا گیا کہ ابراہیم علیہ السلام نے اس لیے دعا کی تھی اپنے والد کے لیے کہ انہوں نے وعدہ کیا تھا, اور نبی تھے, پیغمبر تھے, وعدہ خلافی نہیں کر سکتے تھے. انہ کانا بھی حفیہ, اور بے شک میرا پالنے والا مالک ایسا ہے جو ضرور جو ہے میری بات سنے گا اور جو ہے پوری کرے گا. فآتذلکم وما تدعون من دون اللہ وادعو ربی, تو میں تم سب کو الگ چھوڑ کے اور جن تین چیزوں کو تم اللہ کے سوا مدد کے لیے پکارتے ہو اس کو چھوڑ کے میں نکل جاتا ہوں, اور میں اپنے پالنے والے مالک کو پکارتا ہوں. میرا جو پالنے والا مالک اللہ ہے میں اس کو پکارتا ہوں. اسا اللہ اکون بدعائے ربی شقیہ, اور مجھے امید ہے کہ میری دعا میرے پالنے والے مالک جو ہے ناقبول نہیں کرے. دعا مانگنے میں میں کبھی محروم نہیں رہوں گا, نہ میری دعا قبول ہوگی, مجھے میرے پالنے والے مالک اللہ سے جو ہے امید ہے. اب یہاں ایک چیز نوٹس کیجئے کہ ابراہیم علیہ السلام کے جو سیکریفائسز ہیں, بھائی بعض لوگوں کی تقریر میں اتنی طاقت ہوتی کہ لوگ روتے رہتے ہیں, واقعات سناتے, بھائی ایسا ہوا ایسا ہوا, اور لوگ روتے چلے جاتے ہیں. تو اب اگر ابراہیم علیہ السلام کو کوئی ایسے مقرر کے پاس ان کے حالات دے دیے, تو آپ ان کے سیکریفائسز دیکھیے کہ پہلے تو انہوں نے گھر چھوڑا, تو معمولی بات, ہم کمرہ بدلنے کے لیے پیچھے ہٹ کے گھر چھوڑا. پھر اس کے بعد میں ہوا یہ کہ وہ بادشاہ سے ان کا آرگیومنٹ ہو گیا, نمرود جو بادشاہ تھا, بادشاہ سے آرگیومنٹ ہو گیا, بڑی ہمت کی بات ہے. پھر انہوں نے بتوں کو توڑا, وہ بھی ہمت کی بات ہے. پھر اس کے بعد میں وہ آگ میں پھینکے گئے, اللہ تعالیٰ کے حکم سے وہ جلے نہیں. پھر اپنی بیوی اور بڑھاپے کی اولاد کو مکہ معظمہ میں جو بالکل غیر آباد تھا وہاں جو ہے اکیلے چھوڑ کے آ گئے. پھر فائنلی جو اتنی بڑی سیکریفائز ہے کوئی سوچ بھی نہیں سکتا, اسماعیل علیہ السلام جو بچے تھے ان کو قربان کرنے کے لیے تیار ہو گئے. وہ تو اللہ تعالیٰ کا کرم ہوا کہ جو ہے ان کی جگہ پہ بکرا آ گیا, وہ قربان نہیں ہوئے, ورنہ جو ہے بیٹے کی خود دونوں ماں باپ اور بیٹا دونوں تیار ہو گئے قربانی کے لیے. آگے بات آ رہی ہے اس کی. تو اللہ تعالیٰ نے کیا کیا, جو فلما تزلہم وما یعبدون من دون اللہ, جب وہ الگ ہو گئے ان لوگوں سے اور جن کی یہ غلامی کرتے تھے, اللہ کے علاوہ پرستش کرتے تھے, وہبنا لہ اسحاق و یعقوب, تو ہم نے ان کو اسحاق اور یعقوب دیا. دیکھیے وہاب کا مطلب پچھلی دفعہ بھی آیا کہ ڈیزرو کرنے والے کو دینا, ڈیزرو نہیں کرنے والے کو دینا, مانگنے والے کو دینا, نہیں مانگنے والے کو دینا, اسماء الحسنا میں. تو ہم نے جو ہے ان کو جو دعا کیے تھے اسحاق علیہ السلام کی, ان کو وہ دیا. پھر ان کا بیٹا یعقوب علیہ السلام, وہ کلن جعلنا نبیا, اور ہم نے سب کو نبی بنایا, خبر ہماری طرف سے خبر دینے والا بنایا. وہبنا لہم من رحمتنا, اور پھر ہم نے ان کو اپنی طرف سے رحمت دی, فائدے کی چیزیں دی, یعنی نبوت ہی خود بڑی رحمت ہے. وَجَعَلْنَا لَهُ لِسَانَ صِدْقٍ عَلِيًّا, اور ہم نے ان کے لیے بنایا ایسی زبان جو ان کی سچائی کا بہت اونچا بیان کرتی تھی. یعنی اگر یہ دیکھے تو ہم نے ان کی سچائی کا ذکر بلند کیا. اب قرآن میں پڑھتے ہیں ابراہیم علیہ السلام کے بجائے کے بارے میں, اسحاق علیہ السلام, یعقوب علیہ السلام کے بارے میں, وَذْكُرْ فِي الْكِتَابِ مُوسَى انہ کانا مخلصاً وکانا رسولا نبیا, اور اس کتاب میں یعنی قرآن میں موسیٰ علیہ السلام کا ذکر کیجئے, بے شک وہ مخلص تھے اور رسول تھے اور نبی تھے. مخلص کس کو بولتے ہیں؟ خالص. خالص کا مطلب کیا ہے؟ جب بھائی ہمارے وہ بچپنے میں مسکال آتے تھے بیچنے کے لیے, خالص گھی نکلتا ہے, یعنی ملاوٹ نہیں ہے اس میں, یہ دودھ خالص ہے, اس میں پانی ملاوا نہیں ہے, پیور. तो यानी एक्सक्लूसिवली अल्लाह ताला को मानने वाले, अल्लाह ताला के साथ किसी को शरीक नहीं करते थे। मूसा अलैहिस्सलाम का यह था कि खालिस अल्लाह ताला को मानते थे, और वो रसूल भी थे, तौरात दे के भेजे गए थे, नबी भी थे, खबर देने वाले थे। और वह ना देना हूं मिन जानिबी तूरिल अयमनी वखर्रबना हूं नजिया, और हमने उनको तूर के सीधे हाथ की तरफ से उनको पुकारा, और फिर उनको हमने नजदीक किया रास की बातें सुनाने के लिए। भाई अपनी फैमिली के साथ मदियन से निकल के जो है जा रहे थे मिस्र की तरफ, उनको तो कोहेतूर पे आग दिखी। आग बोले भाई वहां से मैं कुछ सेकने लाता हूँ। मालूम होता है कि वो विंटर्स का मौसम था। इंशाल्लाह नेक्स्ट संडे पूरा मूसा अलैहिस्सलाम का वाक्य आ रहा है सूरह तहा में। तो वहां जो है अल्लाह ताला ने इनको खिताब किया। अब यहाँ ये दो अल्फाज समझना है, वो खर्रब ना हो और उनको हमने खरीद किया, नजिया रास की बातों के लिए। देखिए अब यहाँ अगर आप देखें कुरान से ये बात साबित होती है कि अल्लाह ताला हम सबसे रगे जहां से खरीद है। तुम तीन बात नहीं करते वो चौथा होता है, जिस तरफ पलटो उधर अल्लाह ताला की तवज्जो होती है। अब ये खरीब करने का मतलब क्या होता है? अब जैसा कोई बोले साहब ऐसा है वो बादशाह के बहुत करीब है, तो बादशाह हमेशा उसको लगा के नहीं फिरता। बादशाह के पास उसका मुकाम बड़ा बुलंद है, मोहब्बत करता है उससे, इज्जत करता है, और उसके अपने दरबार में एक खास मुकाम है। तो यह मालूम होता है कि अल्लाह ताला ने मूसा अलैहिस्सलाम को जो है बहुत आला मुकाम दिया था, अपनी मोहब्बत उन पर डाल दी थी। बचपने में जो है फिरौन और उसकी बीवी जो उठाए, तो हमने अपने तरफ से उन पर मोहब्बत डाल दी थी। वो क्या मोहब्बत थी कि जो है फिरौन जैसा आदमी उनको कत्ल नहीं कर सका, उठा लिए बेटे के ऐसा पाले, यानी अपने दुश्मन को शहजादों की वैसा ट्रेनिंग अल्लाह ताला दिलाए। ये अल्लाह पे भरोसा है, हम छोटे मामूली चीजों से डर जाते हैं, ये अल्लाह ताला की शान है। तो जो है उनको खरीद किया, वह हबना लहू मिल रहमतिना अखाहू हारून नबिया, और फिर हमने अपनी रहमत अपने तरफ से फायदा पहुंचाने के लिए उनके भाई को हारून जो उनको नबी बनाए। मूसा अलैहिस्सलाम ने कहा कि मैं मेरे भाई से मदद कीजिए आप हारून अलैहिस्सलाम से, तो उनको जो है नबी बनाया। वस्कुर फिल किताब इस्माइल, और फिर किताब में इस्माइल अलैहिस्सलाम का जिक्र करो। अभी इस्माइल अलैहिस्सलाम कौन थे? देखिए इब्राहिम अलैहिस्सलाम के दो बेटे हुए, या इसहाक अलैहिस्सलाम, पहले इस्माइल अलैहिस्सलाम पैदा हुए एक बीवी से, बीवी हाजिरा से। तो उनकी इस्माइल अलैहिस्सलाम की औलाद में कोई नबी नहीं आया सिवाय मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के। कई सौ बरस तक ब्लैंक रहा, कोई नबी सिवाय मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। इसहाक अलैहिस्सलाम के सिलसिले में याकूब अलैहिस्सलाम आए, उनके बेटे यूसुफ अलैहिस्सलाम आए, और बाकी के जितने नबी आए याहिया अलैहिस्सलाम और ईसा अलैहिस्सलाम तक, पूरे याकूब अलैहिस्सलाम बनी इसराइल के सिलसिले में आए। याहिया अलैहिस्सलाम की शादी नहीं हुई, ईसा अलैहिस्सलाम की शादी नहीं हुई, नबूवत खत्म हो गई। मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का कोई मर्द बच्चा बचा नहीं। सूरह अहज़ाब की 40वीं आयत में आया खातिमुन नबीन, नबूवत खत्म हो गई। तो जो है यहाँ ये बात आ रही है कि इस्माइल अलैहिस्सलाम का जिक्र करो। इन्नहु काना सादिकल वादी व काना रसूलन नबिया, वो वायदे के सच्चे थे। ये वायदा कब करे थे ये सच्चा? इब्राहिम, मुझे जो बात समझ में आती है कि इब्राहिम अलैहिस्सलाम तीन वक्त गालिबन ख्वाब देखे थे कि वो इस्माइल अलैहिस्सलाम को जुबा कर, तो तीसरे वक्त के बाद उन्होंने इस्माइल अलैहिस्सलाम को जिक्र किया, बच्चे थे, कि मैं ऐसा ख्वाब देख रहा हूँ कि मैं तुमको जुबा कर रहा हूँ। तो आपने कहा कि आप अपना ख्वाब पूरा कीजिए, आप देखेंगे कि मैं बिल्कुल सरेंडर कर दूंगा। लिहाजा अब रिवायतों में आता है कि आपने लिटाया, फिर देखा कि सूरत पे देख के तरस ना आ जाए, मैं हुक्म पे वो ना करूँ, तो आपने कहा कि तुम उल्टा लेट जाओ ताकि सूरत न देख सकूं। तो होता तो इस्माइल अलैहिस्सलाम भाग जा सकते थे। अरे आप ऐसा कैसा मेरे को जुबा करते बोल के भाग जा सकते थे? तो उतने छोटे होने के बावजूद आप अपने वायदे के पाबंद थे जो वालिद से करे थे कि आप देखेंगे कि मैं सरेंडर कर दूंगा। तो आप लेट गए, तो ऊपर से आवाज आई कि इब्राहिम हमने तुमको आजमा लिया। बस है उसको उनकी जगह पे जो है बकरे की कुर्बानी हुई, और जिसकी सुन्नत में हम बकरीद मनाते हैं, बकरे की ईद बोलते हैं। बकरीद इतनी बड़ी कुर्बानी की है, तो मुझे अक्सर ये समझ में आता कि अगर वो बकरा ना आया होता तो औलाद की कुर्बानी इब्राहिम अलैहिस्सलाम की सुन्नत बन जाती, जिसको हमको भी करना पड़ता। تو اتنا بڑا اللہ تعالیٰ کا کرم ہے کہ اولاد کی قربانی کی جگہ بکرے کی قربانی لگائی. تو یہ اپنے وعدے کے پکے تھے اور رسول بھی تھے نبی بھی تھے. اب دیکھیں, اب جن لوگوں کا خیال ہے کہ ہر رسول کو کتاب دی گئی ہے, تو اسماعیل علیہ السلام کی کتاب کا ہم کو علم نہیں ہے. پھر سورہ مومن میں یوسف علیہ السلام کو بھی رسول کہا گیا. وہ جو مومن ہوتا ہے فرعون کے قوم کا, وہ بولتا ہے کہ تم سمجھے کہ جب یوسف علیہ السلام ہلاک ہو گئے تو اور کوئی رسول نہیں آئے گا. تو یہ ذرا مشکل ہے بولنا. البتہ یہ بات سمجھ میں آتی ہے کہ رسول کا مطلب کچھ بھیج کے, نبی کا مطلب جو ہے خبر لانے والا, خبر دے کے بھیجنا, وہ خبر لے کے آنے والا بھی رسول ہوتا. تو یہ رسول تھے, نبی تھے. وہ کانا یامرو اہلی ہی بالصلاۃ و زکات, اور وہ اپنے اہل کو نماز اور زکات کا حکم دیتے تھے. دیکھیے یہاں ایک تھوڑا سا کنفیوژن ہوا. بعض ترجموں میں اہل کا مطلب خالی فیملی کا لے لیے, اہل بیت خالی فیملی کا لے لیے, اور اس میں انٹرپریٹیشن میں یہ لکھ دیے کہ بھئی وہ خالی اپنے خاندان کے لیے نبی اور رسول بنا کے بھیجے گئے. اہل کتاب کون ہوتے؟ اہل بیت تو گھر والے ہوتے, اہل کتاب کون ہوتے؟ کتاب کی پیروی کرنے والے, کتاب کی پیروی کرنے والے. نوح علیہ السلام کا بیٹا جب غرق ہوا, نوح علیہ السلام تڑپ گئے, تڑپ کے دعا کیا, یا اللہ وہ میرا بیٹا تھا, تو بولے وہ تمہارا اہل نہیں تھا وہ. اب اس میں بھی بول دیا گھر والا. اہل کا مطلب یہ کہ ہی واز ناٹ یور فالوور, تمہاری اتباع کرنے والا نہیں تھا. تو یہاں معلوم ہوتا اہل کتاب دوز ہو فالو دا بک, کتاب کی پیروی کرنے والے. تو انہوں نے ان کی پیروی کرنے والوں کو نماز کا حکم دیا اور زکات کا حکم دیا. اچھا پھر یہاں بات سمجھنا ہے, ہم سمجھے زکات خالی ہم پہ فرض ہے. پچھلے اتوار کو بھی دیکھے کہ زکات دوسرے نبیوں پہ بھی تھی, ان کی امت پہ بھی تھی, اور ہمارے پہ یہاں اسماعیل علیہ السلام کی بھی جو بھی فالو کرنے والے تھے. اب نماز کا طریقہ, زکات کا ریٹ وغیرہ, وہ زمانے میں کرنسی وغیرہ تو نہیں تھی, تو وہ الگ ہوگا, لیکن نماز اور زکات کا جو ہے یہ پرانا سلسلہ ہے. وہ کانا عند ربہ مرضیا, اور وہ اپنے پالنے والے مالک کے بعد بڑے پسندیدہ تھے, اللہ تعالیٰ ان سے بڑے راضی تھے, خوش تھے ان سے. مذکور فی الکتاب ادریس, اور کتاب میں قرآن میں ادریس کا ذکر, ادریس علیہ السلام کا ذکر کیجئے. اب روایتوں میں یہ آتا ہے کہ آدم علیہ السلام اور نوح علیہ السلام کے بیچ میں ادریس علیہ السلام آئے. انہ کانا صدیقا نبیا, بے شک وہ سچے تھے, نبی تھے, سچے نبی تھے. وہ رفع آنا ہوں مکان علیا, اور ہم نے ان کو بلند مقام پہ جو ہے بلند کیا, یا تو فزیکلی کوئی اونچے مقام پہ ان کو لے جایا گیا, یا ان کا مرتبہ جو ہے بڑا بلند کیا. اولئک الذین انعم اللہ علیہم, یہی وہ لوگ ہیں جن پر اللہ تعالیٰ نے اپنا انعام کیا ہے. انعام کا مطلب کیا ہوگا؟ خوشحالی دی, کامیابی دی ان لوگوں کو. من النبیین من ذریتی آدم, یہ نبیوں میں سے تھے جو آدم علیہ السلام کی اولاد میں سے تھے. اب دیکھیے پورا سلسلہ, ہم سب آدم علیہ السلام کی اولاد میں سے. اب یہ نبی اس کے بعد میں وہ ممن حملنا ما نوح, اور نوح علیہ السلام کے ساتھ جو کشتی میں بچ گئے تھے ان کی اولاد میں بھی نبی ہوئے کافی جنریشنز کے بعد. وہ من ذریتی ابراہیم, اور پھر ابراہیم علیہ السلام کے اولاد میں بھی جو ہے نبی ہوئے, یعنی اسحاق علیہ السلام ہوئے جس کا ذکر آگے آ رہا ہے. اسماعیل علیہ السلام جو ہے انہی کی اولاد میں تھے. وہ اسرائیل ہے, یعقوب علیہ السلام کا لقب ہے, یعنی یعقوب علیہ السلام کی اولاد میں بھی نبی ہوئے. وہ ممن ہدینا واجتبینا, اور جس کو ہم نے راستہ دکھایا اور ہم نے چنا. تو معلوم ہوا کہ نبی اور رسول اللہ تعالیٰ کے چننے سے بنتے ہیں, ہماری اپنی کوشش سے نبی اور رسول کوئی نہیں بنتا. یہ بات کلیئر رہنا ہے کہ نبی اور رسول جو بھی تھے وہ اللہ تعالیٰ کے سلیکٹڈ لوگ تھے, ان کو اللہ تعالیٰ نے چنا تھا. آپ کسی کو بھی کسی مقام پہ نہیں بٹھا دیتے. جیسا بھائی اب بعض لوگ اس بات کو ذرا برا سمجھتے, لیکن یہی بات ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کے بعد جو بڑی بڑی ہستیاں اسلام میں پیدا ہوئی ہیں ان کو بڑا ہم سمجھ رہے ہیں. ہم کو نہیں معلوم ان کی پرائیویٹ لائف کیا تھی, ان کا انتقال کیسے, ان کو نہیں معلوم, مگر نبی اور رسول کے بارے میں معلوم ہے, کیونکہ اللہ تعالیٰ نے ان کو سلیکٹ کیا. تو یہ ڈفرنس ہو گیا, ختم نبوت ہو گئی, یہ اللہ تعالیٰ کا سلیکشن تھا. اذا تتلا علیہم آیات الرحمن خروا سجدا وبکیا, جب ان کے رحمان فائدہ پہنچانے والے اللہ تعالیٰ کی طرف سے وہ آیات ان کی سنائی جاتی تھی تو یہ گر جاتے تھے سجدے میں روتے ہوئے. یہ آیت سجدہ ہے, انشاءاللہ درس ختم ہونے کے بعد سجدہ تلاوت کرنا ہے. اب یہاں دیکھیے دو باتیں ہیں, جب رحمان کی یعنی فائدہ پہنچانے والے اللہ تعالیٰ جو ہے, اب یہ فائدہ ہی پہنچا رہے ہیں نا, اب ہم جو سن رہے ہیں یہ نقصان پہنچ رہا ہمارے کو. یہ رحمان کی طرف سے ہیں آیات, فائدہ پہنچا رہے ہیں. تو فائدہ پہنچانے والے اللہ تعالیٰ کی طرف سے جب آیتیں ان کے سامنے پڑی جاتی تھی تو ایموشنل ہو جاتے تھے وہ.
इमोशनल होके सजदे में गिर जाते थे, रोते थे,
यहाँ तो हम हंसते हुए भी नहीं गिरते, इतना बड़ा फर्क है हम लोगों।
मैं कई वक्त इस आयत पर पहुंच के देखा कि कभी जिंदगी में एक वक्त ऐसा हुआ कि सजदे में गिर के रोए, कभी रोना आया, कभी इमोशनल लेवल पे इस्लाम को फॉलो करे। एक फिजिकल लेवल पे इस्लाम है, आप बच्चे को बोल दिया बेटा अलम का सूरा याद करो, खुल पढ़ो, ये पढ़ो, नमाज पढ़ दिया, उसको समझ में नहीं आया क्या पढ़ा, फिजिकल लेवल पे नमाज हो। एक हमारा एज के लेवल है तो इंटेलेक्चुअल लेवल पे, मेंटल लेवल पे नमाज हुई, आप समझे कि भाई कोई पालने वाला है उसके सामने झुकना चाहिए, बिल्कुल झुक गया, ये मेंटल लेवल पे नमाज हुई। एक इमोशनल लेवल पे नमाज हुई, या अल्लाह आप मुझको इतने फायदे पहुंचा रहे हैं, इतने फायदे, रग रग में जो है आपकी रहमत हमारे बरस रही है, एक एक रग में। हजरत राबिया बसरी रहमतुल्लाह अलैह, वो बोले उनका जो मालिक था बोला कि तू ऐसी कैसी मोहब्बत है, रात रात भर खड़े रह के देखती है, अल्लाह ताला के सामने खड़े रहती है। तो बोले मेरी मोहब्बत अल्लाह से नहीं है, अल्लाह की मोहब्बत मुझसे है जो रात भर खड़ा करके देखता है मुझे। इमोशनल लेवल है। एक वक्त आप निकल गई रास्ते में, एक हाथ में चिराग था और एक आग था और एक हाथ में पानी, तो बोले मुझे रात में ऐसा महसूस हुआ कि कई लोगों ने इबादत की लेकिन या तो जन्नत की उम्मीद में इबादत की या दोजख से डर के इबादत की, किसी ने अल्लाह के लिए इबादत नहीं की। देखिए ये सूफियाना लेवल एक अलग है, आम आदमी फॉलो नहीं कर सकता। तो मैं इस आग से जन्नत को जलाने और इस पानी से दोजख को बुझाने जा रही हूँ क्योंकि सिर्फ इबादत अल्लाह के लिए, इमोशनल लेवल है। तो इमोशनल लेवल हमारे पास का, मेंटल लेवल ही बहुत कम है हमारे, फिजिकल लेवल नेग्लिजिबल है। 1.3 बिलियन मुसलमान है हम आउट ऑफ 6 बिलियन पॉपुलेशन, कितने फिजिकल लेवल पर नमाज पढ़ते हैं या कुरान पढ़ते हैं, उसमें से मेंटल लेवल के कितने हैं, फिर इमोशनल लेवल के कौन है। एक अजीब किस्म का लगाव है। मेरे बच्चे का खत एक जमाने के बाद आया, खत पढ़ते पढ़ते आंसू निकल जा रहे हैं। हाँ ये इमोशन है, ये जज्बाती वो है। कभी कुरान पढ़ते पढ़ते आंसू निकले नहीं, वो आप तो मैं देख रहा हूँ बचपने में फिर भी बाद लोगों को देखते थे तकारीर में रोते हुए, अब तो कोई भी नहीं रोते। तो एक अजीब किस्म का ड्राई मेथड हो गया है, फिर भी जरा थोड़ा इंटेलेक्चुअल लेवल बढ़ा है, वो भी वेस्ट में। तो इन लोगों की, नबियों की कैफियत ये थी, मसनून, ये सुन्नत है नबियों की कि जब अल्लाह ताला की आयतें पढ़ी जाती हैं तो सजदे में गिर जाते हैं रोते हुए, अजीब इमोशनल कैफियत हो जाती है। तो खलफा मिन बादिहिम खल्फुन, आगे बात, फिर उसके बाद में उनके उनके जो जानशीन बने, सक्सेसर्स बने, वो जो सक्सेस किए उनको, अजाउस सलाता वत्तबाउस शहवात, उन्होंने अपनी नमाजों को जाया किया और शहवत के पीछे पड़ गए, अपनी ख्वाहिशों के पीछे पड़ गए। शहवत का मतलब उर्दू में सेक्स के शहवत बोलते, शहवत का मतलब अरबी में चाहना, अपनी ख्वाहिशों के पीछे। अब नमाज सलात का मतलब क्या है? सलात का मतलब है कि किसी के पीछे रुजू होना, अपने आप को अल्लाह ताला के पीछे लगा देना। मुसल्ली अरबी में ऐसे घोड़े को बोलते जो सामने के घोड़े के दुम को अपना मुंह लगा के चलते रहता है, बिल्कुल फॉलो करता, मुंह लगा के फॉलो करता पीछे। तो मुसल्ली जो होते हैं वो इमाम को फॉलो करते, रुजू करते अपने आप को अल्लाह ताला। तो हमारी नमाजें तो ऐसी है कि नमाजों में पूरे प्रोग्राम बनते। तो यहाँ ये बात समझना है कि अल्लाह ताला खुद बता रहे हैं कि इनके जो खलीफा बने, इनके बाद जो लोग आए, उन्होंने अपनी नमाजें खराब, अल्लाह ताला की तरफ रुजू होने का तरीका खराब किया। क्यों खराब किया? कि वो अपनी ख्वाहिशों के पीछे। आप कब घर जाके सोचिए, आप 24 घंटे में कितना टाइम अल्लाह ताला की ख्वाहिश पे गुजरता है, कितना टाइम अपनी ख्वाहिश पे गुजरता है। कभी जायजा लेना अपना, लेटे लेटे जायजा लेना, या अल्लाह तेरा क्या क्या कर्म है मेरे पे, क्या क्या कर्म है। अगर ये उंगली तोड़ देता इतना पीस, यहाँ कुछ ब्लेड लग जाती, खाली इतना ही, अरे इतने बड़े जिस्म में इतने को ब्लेड लगी तो आप इतना हंगामा कर रहे हैं, बोले क्या क्या कर्म। हाथ पैर सलामत है, दिल सलामत है, ब्लड प्रेशर ठीक है, हर चीज चल रही है। तो यहाँ हम ये सोचना कि भाई अल्लाह ताला की मर्जी पे हम कितना चल रहे हैं, रुजू कितना हो रहे हैं और अपनी ख्वाहिशों के पीछे कितना पड़े हैं। तो मालूम होगा कि हम खुद नहीं बल्कि हमारी वजह से दूसरे भी अपनी ख्वाहिशों के पीछे पड़े हुए। तो ये अपने आप को करेक्ट करना है तिलावत कुरान, दरस कुरान में। फसौफा यलखूना गिया, तो जो है उनको अपनी गलती का नतीजा भुगतना पड़े। ये जो नमाजें जाया करके अपनी उसको छोड़ दिए हैं, अपने शहवतों ख्वाहिशों के पीछे पड़ गए। इल्ला मन ताबा, देखिए बड़ा जबरदस्त कंसेशन है ये, सिवाय उसके जिसने तौबा की। अब तौबा का मतलब सही समझना, तौबा का मतलब है वापस आना। कोई भी डिक्शनरी उठा के देख लीजिए, गलत रास्ते पे आप निकल गए थे, सही रास्ते पे वापस आना। मैं आपको कई वक्त मिसाल दे चुका हूं कि भाई आप मस्जिद से निकले, आपको मौजूद जाए मार्केट जाना था, सीधे हाथ की तरफ जाना था, आप तो आप गलती से बाएं हाथ की तरफ चले गए, तो बशीर बाग तक जा गए और जाके पूछे कि भाई ये मौजम जाही मार्केट का रास्ता कौन सा है, तो कोई साहब बोले साहब आप उल्टा रास्ता आ गए, वो तो इधर है। तो आपको पूरा जो गलत कदम उठाए थे वो पूरे सही पॉइंट पे आना पड़ेगा, उसके बाद में अमले साले। तो ताबा का मतलब ये है कि सिवाय उसके जिसने तौबा की रास्ते पे वापस आ गया, सिरात अल मुस्तकीम पे वापस आ गया। ठीक है इतनी जिंदगी गुजरी, नमाजें जाया हुई, अल्लाह ताला के सामने रुजू नहीं करे, अपनी ख्वाहिशों पे पूरी जिंदगी गुजार दिए, अब वापस आना, अब अल्लाह ताला की ख्वाहिश पे आना, सिवाय वो आमना वो अमले साले। और जो ईमान लाया और अमले साले किया, ईमान क्या लाया? कि अल्लाह के एक होने पे, अल्लाह ताला की तमाम सिफात पे, रसूलों पे, किताबों पे, फिर फरिश्तों पे, मरने के बाद जी उठने हिसाब किताब पे, तकदीर पे ईमान लाए। और अमले साले क्या है? कि कुरान पे वैसे ही अमल किया जैसे कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बताया है, बिल्कुल वैसे ही अमल किया जैसे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बताया। तो इसके लिए मेहनत की जरूरत है, मेहनत की जरूरत है इसके लिए। कुरान पढ़ना पड़ेगा, हदीस पढ़ना पड़ेगा, और कुरान ऐसी किताब है आप सौ मरतबा हजार मरतबा पढ़ लीजिए फिर खुलते जाते पॉइंट्स। मैं अल्लाह के फजल से अल्लाह मियां ट्रांसलेट करवा दिए कुरान में, कितने बार नहीं पढ़ा होगा, फिर भी ये हफ्ता तमाम प्रिपेयर करके आता हूं मैं, और हर प्रिपरेशन में एक नया पॉइंट आता, सर को हाथ लगा के बैठता हूं भाई ये क्या किताब है, ये इतने दौर हुए, इतने दौर हुए अब तक समझ में नहीं आई बात, ये आज समझ में आ रही बात। तो ये किताब है। तो तौबा का मतलब ये हुआ कि कुरान पे वैसी मेहनत करना पड़ेगा आप। आप गलती मालूम करने के लिए देखिए इनकम टैक्स नोटिस आ गया और फौरन जाके इनकम टैक्स का पैम्फलेट लाए, सैलरीड एम्प्लॉइज का क्या है बोल के आप पूरा पढ़ के बोले कि गलत है नोटिस बोले, तो आपको अहकाम मालूम है बल्कि आप गलती निकाले। तो जब तक कुरान और हदीस से वाकिफियत नहीं हुई आपकी, आप शैतान के वसवसों से नहीं बच सकते, अपने नफ्स के शरारत से नहीं बच सकते। तो यहां बात आ रही है कि इल्ला मन ताबा व आमना व अमिल सालिहन उलाइका यदखुलून अल जन्नता, यही वो लोग है जिनको हम जन्नत में दाखिल करेंगे। कौन लोग होंगे? जो अपनी नमाज खराब कर रहे थे और ख्वाहिशों के पीछे पड़े हुए थे लेकिन इन्होंने तौबा की थी। क्या गिफ्ट है साहब, क्या कंसेशन है, क्या शान है अल्लाह ताला की। अरे हमारे से किसी से गलती हुई तो जिंदगी भर बात नहीं करते, उसकी सूरत मत बताओ, माफी नहीं करते हम, उसका नाम मत लो मेरे सामने, ऐसा गुस्सा रहता। और यहाँ अल्लाह ताला बोल रहे सलात मेरे सामने रुजू करने को जाया किया है, अपनी ख्वाहिशों के पीछे पड़ गया था लेकिन इसने तौबा की, ये सिरात अल मुस्तकीम पे वापस आ गया, ये ईमान लाया और अमल साले किया, कुरान और हदीस पे वैसे ही अमल किया जैसा कि जो है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम करते थे। तो उलाई का यदखुलून अल जन्ना, ये वही लोग हैं जो जन्नत में दाखिल किए जाएंगे। वला युज़लमूना शैया, और इन पे कोई ना इंसाफी नहीं की जाएगी। तो मालूम हुआ पहले गलती को गलती मानना, देखिए सीक्वेंस है, तौबा का सीक्वेंस है, ये अच्छी तरीके से समझना है क्योंकि हमको एक ही उम्मीद है तौबा कबूल हो गई तो फिर कामयाब हो जाएंगे। पहले गलती को गलती मानना, तो कुरान और हदीस से वाकिफ रहे तो गलती मालूम होगी ना। हमें बार बार मिसाल दे तो हमारे कोई रिश्तेदार थे वो ऐसी बातों में कुछ जकात की बात निकली तो बोले अरे भाई ये मालूम ही नहीं था हमको, तो जिंदगी भर जकात देने का था बोले, हम समझ रहे लखपति करोड़पतों के वास्ते है बोले, 7.5 तोले सोना है तो फौरन जकात, अरे कितना था भाई सोना, तो आपको मालूम ही नहीं तो आप कैसा देंगे। तो गलती को गलती जानने के लिए कुरान और हदीस से वाकिफियत होना, फिर गलती पे मलामत होना, कोफ्त होना, रिपेंटेंस होना, क्या हो भाई ये गलती हो गई, नमाज तौबा होना, नमाज तौबा है मसनून किताबों में आपको मिल जाती है, फिर उसके बाद में इरादा होना, करेक्शन होना कि अब ये कर दिया इसके बाद नहीं करूंगा मैं। तो ये कर दिया का मतलब ये भाई के पैसे खा गए थे मार के, तो पहले लेके जाके वो पैसे दे देना, करेक्शन वो है, बोले अब तो खा लिया इसके बाद में नहीं खाऊंगा बोले तुम्हें, वो तौबा नहीं है। इतने जमीना खा गया अब तौबा तौबा तौबा, आपके किसी की जमीन नहीं खाऊंगा, पहले वो जमीना जिस जिसके थे वापस करो, उसके बाद में किसी की जमीन मत खाओ, ये इसलाह है। तो बोले ये कैसी जन्नतों में दाखिल होंगे? जन्नती अदनी अदनिलती बाद रहमान इबादहू बिल गैब, यानी ऐसी जन्नत जिसमें हमेशा रहेंगे जो फायदा पहुंचाने वाले रहमान, रहमान यानी अल्लाह ताला, ये जन्नत देना फायदा पहुंचाना है, रहमान का मतलब समझिए, जन्नत देना फायदा पहुंचाना है, तो ये फायदा पहुंचाने वाला रहमान जो है ये जन्नत जो गैब में है हमेशा रहने के बागात उसमें जो गैब में है वो देगा। इन्नहु काना वादुन मतिया मातिया, बेशक ये वायदा है उसका जो पूरा होकर रहेगा। अब अल्लाह ताला से बढ़ के कौन वायदा जो है पूरा करेगा। لا يسمعون فيها لغو الا سلاما, وہاں کوئی غلط بات نہیں سنیں گے جنت میں سوائے اس کے سلامتی کی بات ہوگی, اچھی بات ہوگی. آپ سوچئے کہ یہاں دنیا بھر کے بیکار بیکار بکوا کرتے پڑے, گھنٹوں بیکار بکوا کر رہے, اور وہ کون سے کہ ایکٹر کی بولے یہ تیسری شادی ہے, ارے نہیں میاں تیسری نہیں چوتھی ہے, گھنٹہ بھر لڑے ہیں اس کے بعد میں ایک دوسرے سے بات نہیں کر رہے, ایسی زندگی گزر رہی ہے. بیکار لوگ پورا, اب تو وہ ٹی وی جو گھر میں آ گیا ہے پورا لغو ہی لغو ہے پورا. شاید ہی کبھی قرآن وغیرہ کا جو ہے چلو ایک موقع ہے سن لے, ورنہ جو ہے وہاں ایسی بات نہیں سنیں گے, ہمیشہ سلامتی رہیں گی. وَلَهُمْ رِزْقُهُمْ فِيهَا بُكْرَةً وَعَشِيًّا, اور وہاں ان کے لیے رزق ہوگا اور صبح اور شام, تو مطلب یہ ہے کہ جنت میں صبح اور شام ہوں گے, صبح اور شام ان کو رزق ملے گا. تِلْكَ الْجَنَّةُ الَّتِي نُورِثُ مِنْ عِبَادِنَا مَنْ كَانَ تَقِيًّا, یہ وہ جنت ہے جو میرے بندے وراثت میں جن کو دی جائے گی جو تقی متقی ہوں گے. اب دیکھیں یہ بڑا امپورٹنٹ پوائنٹ ہے, میں یہاں ایک نوٹ بھی لکھ لیا ہوں. دین میں دو چیزیں ہیں, متقی کس کو بولتے ہیں؟ اللہ سے ڈر کے گناہوں سے رکتے ہوئے نیک عمل کرنا, تقوی. تقوی کا جو لفظی معنی ہے بچنے کے آتے ہیں, قرآن سے اگر آپ معنی نکالنے کی کوشش کریں تو بچنے کے بات آتے ہیں. تو اللہ تعالیٰ سے بچنے کا کیوں بچنا ہے؟ اللہ تعالیٰ سے ڈر کے بچنا ہے. یعنی فَاتَّقُوا اللَّهَ کا مطلب یہ ہوگا کہ اللہ سے ڈرو, فَاتَّقُوا النَّار کا مطلب یہ ہوگا کہ آگ سے بچو. تو قرآن پورا پڑھے آپ, جہاں جہاں تقوی خاص و یہ کا مادہ آیا اگر آپ کو نوٹس کرے تو معلوم ہوگا کہ متقی وہ آدمی ہے جو اللہ سے ڈرتے ہوئے گناہوں کو چھوڑ دیتا ہے اور نیک عمل کرتا ہے, متقی ہوگا. اب یہاں دیکھیے کہ اسلام میں دو قسم کے احکامات ہیں, ڈوز اینڈ ڈو ناٹس, اس کو اچھی طریقے سے سمجھے. کچھ چیزیں کرنا ہیں, کچھ چیزیں نہیں کرنا ہے. جو چیزیں کرنے کی ہیں وہ بڑی آسان ہے کمپیریٹیولی, نماز پڑھ لینا, زکات دینا, حج کر لینا ہے. جو چیزوں سے رکنا ہے وہ نہیں ہوتا, غیبت نہیں کرنا, چڑوا کھائے ویسا مزہ آتا غیبت کرے تو, گھنٹوں چل رہا ٹیلی فون کے بلا اس واسطے بڑھ کے آ رہے, مزہ آ رہا غیبت, انہوں بھی بول رہے انہوں بھی بول رہے, چھیڑ کے چھوڑ دیے انہوں بول رہے, میں بولی کیا انہوں بول رہے بولے. تو یہاں یہ بات سمجھنا ہے کہ آدم علیہ السلام کے ساتھ بھی یہی معاملہ ہوا. آدم علیہ السلام کو یہ حکم ہوا تھا کہ جھاڑ کے قریب مت جاؤ, تو ایک ہی شریعت کا ایک ہی پوائنٹ تھا, جیسا کوئی عالم بتائے ایک ہی پوائنٹ تھا ان کی شریعت کا, ڈونٹ ڈو دیٹ, مگر ہی ڈیڈ اٹ. تو ہماری فطرت میں یہ بات آ گئی ہے کہ جو اسلام پہ عمل کرتے ہیں ان کو ڈوز بڑے آسان ہو جاتے ہیں, ڈو ناٹس جو ہے مشکل ہوتے ہیں. نماز پڑھتے ہوئے بھی یہ غلط کام ہو جاتے ہیں. تو یہ متقی تو بول رہے کہ یہاں یہ تلکل جنت اللتی نورسو من عبادنا من المن کانا تقیا, جو متقی ہوگا اس کو وراثت میں جو ہے جنت ملے گی. تو وہ اللہ سے ڈرے گا, گناہوں سے رکے گا اور پھر نیک عمل کرے گا. اب یہاں ایک جو آیت آ رہی ہے رسول اللہ صلی اللہ علیہ وسلم, جو روایتوں میں بات آئی ہے کہ ہوا یہ کہ وہی آنے میں کچھ دیر ہو گئی تو رسول اللہ صلی اللہ علیہ وسلم بے چین ہو گئے. تو فرشتوں کی بات آ رہی ہے کہ وَمَا نَتَنَزَّلُ إِلَّا بِأَمْرِ رَبِّكَ, اور ہم نہیں اتر سکتے نازل نہیں ہو سکتے جب تک کہ آپ کے پالنے والے مالک کا ہم کو حکم نہ ہو. اپنے سے نہیں آتے, جب حکم ہوتا فرشتوں کو کہ جاؤ وہی لے کے جاؤ تو جو ہے آتے ہیں, اپنے سے نہیں آ سکتے. لہو ما بینا ایدینا و ما خلفنا و ما بینا ذالکا, اور جو بھی ہمارے سامنے ہے, بھائی ہمارے سامنے کیا ہے فیوچر ہے, اور و ما خلفنا ہمارے پیچھے کیا ہے پاسٹ ہے, و ما بینا ہما کیا ہے پریزنٹ ہے ٹائم کا ہے. جو بھی ہمارا فیوچر ہے, جو بھی ہمارا پریزنٹ ہے, جو بھی ہمارا پاسٹ ہے وہ اسی کا ہے, اللہ تعالیٰ کا ہے. وہ ماں کا نہ ربو کا نسیا, اور آپ کا پالنے والا بھولنے والا نہیں ہے, بھول کا نہیں ہو. آپ یہ مت سمجھے کہ بھول کے وہی نہیں بھیجا ہوئی, نہیں ایسی بات نہیں ہے, بھول کا نہیں ہے. تو یہاں ٹائم کی بات آ گئی کہ پاسٹ پریزنٹ اینڈ فیوچر دے بلونگ ٹو اللہ تعالیٰ, اللہ تعالیٰ کے ہیں. اب آگے دیکھیے رب السماواتی والارض
وہ ماں بہنا ہوما، یعنی پالنے والا مالک آسمانوں اور زمین کا اور اس کے بیچ میں جو کچھ ہے، تو جو کچھ ہے میٹیریل ہے، گیلیکسیز ہیں، سٹارز ہیں، سیٹلائٹس ہیں، تو پورا میٹر ہے، تو یہ اس کا. تو اب یہ معلوم ہوا کہ ٹائم از این آرڈر آف ایونٹس،